يا بني إسرائيل اذكروا نعمتي التي أنمت عليكم وأوفوا بعهدي أوف بعهدكم وإياي فارهبون. اے بني إسرائيل یاد کرو میرے وہ احسان جو میں نے تم پر کیے اور تم پورا کرو میرا اقرار تو میں پورا کروں گا تمہارا اقرار اور صرف مجھ ہی سے ڈرو. یہاں سے سبق کا آغاز ہے. اگر ہم پچھلی آیتوں کے ساتھ اس کو جوڑ کے دیکھیں تو ابھی تک ہم نے ہدایت کی دعا مانگنے کے بعد ہدایت کے لیے وہ کتاب جس میں کوئی شک نہیں اس کی بات دیکھی. پھر ہدایت کے اعتبار سے تین قسم کے انسانوں کا تذکرہ دیکھا پہلے دو رکوع میں، متقین، کافرین، منافقین. پھر اس کے بعد اگلے رکوع میں ہم نے عبادت کی دعوت وصول کی، پتہ نہیں ہم نے کی کہ نہیں لیکن اللہ نے دی، یا ایھا الناس اعبدوا ربکم الذی کی صورت میں. اور اس کے بعد پھر اللہ تعالیٰ نے اسی رکوع کے آخر میں ہمیں انسانیت کے چوتھے گروہ الفاسقین سے تعارف کروایا. اس کے بعد ہم نے پہلے انسان کی کہانی پڑھی جو آدم تھے. وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ، یہاں تک ربط ہے آپ کے پاس ذہن میں؟ اب آج ہم کس کی بات پڑھنے لگے ہیں؟ ایک دم لوگ پریشان ہو جاتے ہیں کہ قرآن پاک کھولتے ہی بنی اسرائیل کی کہانیاں کیوں شروع ہوتی ہیں. تو یہاں ایک جملہ لکھ لیں تو انشاءاللہ یہ سوال آپ کے ذہن میں نہیں آئے گا کہ اب اللہ تعالیٰ الہامی مذاہب، یعنی وہ ریلیجن جو آسمان سے اترے تھے، ان میں سے پہلے مذہب یعنی دین ریلیجن کی کہانی سنائیں گے. یہ بات تو میں نے اپنے لفظوں میں کہی نا کہ اب چار بڑے مذہب دنیا میں گزر چکے، گویا کہ کتابیں تو بہت سی تھیں لیکن معروف اور مشہور جو مذاہب تھے وہ چار تھے. ایک کو کہتے ہیں آج کے دور میں یہودیت، انہی کا دوسرا نام بنی اسرائیل تھا. قرآن پاک نے ان کو یا تو بنی اسرائیل کہا یا اہل کتاب کہا. لفظ یہودی انہوں نے خود اپنے لیے چوز کیا. آپ کہہ سکتے ہیں کہ یہودیت، یہودی لفظ یا یہودیت ایک سیکٹ ہے، سیکٹیرین نیم ہے، اردو میں کہیں گے تو فرقہ وارانہ نام ہے. جیسے مثال کے طور پر مسلمانوں میں آج مسلمان ہونے کے بعد کوئی اور لفظ بھی ساتھ لگانا ضروری سمجھتے ہیں، اسی طرح ماضی کے اہل کتاب جن کو اللہ تعالیٰ نے بنی اسرائیل کہا تھا، انہوں نے اپنے لیے، اور سب نے نہیں، ان میں سے بھی ایک گروہ نے جو حضرت یعقوب علیہ السلام کے بیٹے یہودا کی طرف نسبت کرتا ہے، اپنے آپ کو یہودی کہلایا. ٹھیک ہے، یہ پہلا مذہب تھا دنیا میں. دوسرا مذہب تھا زبور. زبور کہہ لیجئے کہ الہامی کتاب تھی. اچھا، یہ بنی اسرائیل جو تھا اسی کے اندر تورات نازل ہوئی تھی حضرت موسیٰ علیہ السلام کے دور میں، پھر بعد والے انبیاء کرام نے اسی کی تبلیغ کی. بیچ میں زبور نام کی ایک کتاب نازل ہوئی حضرت داؤد علیہ السلام پہ، وہ بھی بنی اسرائیلی کے نبی تھے. ٹھیک ہے، لیکن اس کتاب کے اندر احکام نہیں تھے، حکم نہیں تھے، صرف رائمز تھیں. آج کے دور میں آپ کہہ لیں ہم تھی اللہ کی تعریفیں کرتے جاؤ اچھے اشعار کی صورت میں، اور آج دیکھیے کہ وہ ناپید ہے. وہی چیز باقی رہتی ہے جس میں لوگوں کے حکم اور ان کی زندگی گزارنے کی چیزیں موجود ہوں، پھر ایسے لوگ ہی وہ چیز کو آگے تک لے کے چل پاتے ہیں. تو لہٰذا زبور، آج اس کا کوئی ثبوت اور کوئی اس طرح کی چیزیں ہمیں نہیں ملتی. تیسرا مذہب جو تھا وہ نصرانیت تھا، جس کو آج ہم نصرانی، عیسائی اور کرسچین کے نام سے یاد کرتے ہیں. پھر یہاں ذہن میں رکھیے گا کہ لفظ نصرانی یا عیسائی اللہ نے نہیں دیا، یہ دونوں لفظ سیکٹیرین نیمز ہیں، فرقہ وارانہ نیم ہے. اللہ نے ان کو بھی اہل کتاب ہی کہا تھا. فرق دونوں میں کیا تھا کہ حضرت عیسیٰ علیہ السلام کے آنے سے پہلے پہلے جو بنی اسرائیلی تھے وہ تورات کو فالو کرنے کے پابند تھے. تورات جس کو آج کے دور میں لوگ بائبل بھی کہتے ہیں،
ओल्ड टेस्टामेंट, पुराना वर्जन उसको मानते थे, लेकिन वक्त के साथ साथ बनी इसराइल के उलमा ने उस किताब में इतनी तब्दीलियां कर दी, इतना कुछ बदल दिया, कुछ निकाल दिया, कुछ डाल दिया, कुछ छुपा दिया, कि असल किताब तो दिखी नहीं, खोई गई, पता ही नहीं किधर है। हिस्ट्री में एक बहुत बड़ा टाइम पीरियड गुजरा है कि जब ज़मीन पे तौरात नाम की कोई किताब नहीं थी, गुम गई। ऐसे ऐसे बादशाह इनके ऊपर मुसल्लत हुए जिन्होंने इनकी ईंट से ईंट बजाई, इनको ख़त्म कर दिया, डिमोलिश कर दिया इनको, और इनके साथ इनकी किताबों को जला दिया। फिर हज़रत उज़ैर अलैहिस्सलाम जो एक मोजज़े के तौर पर 100 साल तक फौत रहे, फिर अल्लाह ने उनको ज़िंदा किया। हम इंशाअल्लाह ताला उनकी कहानी तीसरे पारे के आगाज़ में पढ़ेंगे। उन्होंने अपने हाफ़ज़े से, अपनी मेमोरी से तौरात लिखवाई और दोबारा तौरात दुनिया में आई। इसी वजह से यहूद का नज़रिया है कि नऊज़ुबिल्लाह उज़ैर इब्नुल्लाह, उज़ैर अल्लाह का बेटा है। सूरह तौबा में हम पढ़ेंगे इसकी डिटेल्स। हज़रत ईसा अलैहिस्सलाम की विलादत अनयूजुअल वे से हुई थी, गैर फितरी तरीके से, जैसे कह सकते हैं कि बग़ैर बाप के हुई थी। इस वजह से यहूद, जो अपने आप को उस वक़्त यहूदी कहते थे, यानी बनी इसराइल का वो गिरोह जो अपने आप को यहूद कहता था, उन्होंने हज़रत ईसा को कबूल नहीं किया और नऊज़ुबिल्लाह उनको वलदु ज़िना करार दिया, और ये सारी डिटेल्स आगे आती जाएंगी, ठीक है। लेकिन यहाँ से बहरहाल चौथा मज़हब शुरू हो गया, जिसको आज के दौर में नसरानियत या ईसाइत कहा जाता है, क्रिश्चियनिटी। फिर आगे उनके कितने हिस्से हुए, ये बात की कहानी है। इस वक्त हमारे सामने पहला मज़हब तरतीब के एतबार से, ज़माने में आने के एतबार से, सबसे पहला मज़हब यहूदियत था। फिर उसके बाद जबूर चली गई तो दूसरा जो था वो ईसाइत आया, और आज तीसरा इस्लाम, जिसको मुसलमान कहते हैं। तो अल्लाह ताला अब मुसलमानों को पहले इल्हामी मज़हब वालों से उनकी बातें, उनके वाक़यात बताते हैं। एक तो ये वजह थी, रब बन गया आयतों का। कोई आपसे पूछे कि ये क्या हुआ कि कुरान तो मुसलमानों की किताब है और सिर्फ 39 आयतें गुजरी और उसके साथ ही अब आपके पास बनी इसराइल की कहानी है, क्योंकि यहाँ से लेके अगले 10 रुकू तक, पूरे 10 रुकू तक सिर्फ बनी इसराइल के किस्से चलेंगे। तो ज़रूरत है कि थोड़ी सी बात करें, वैसे तो अगले रुकू के साथ भी कुछ बात होगी, लेकिन मुख्तसरन सी बात, कि आपके जहन से ये शुभा चला जाए कि यहाँ बनी इसराइल की बातें क्यों होने लगी। तो एक वजह तो हमने समझ ली, क्योंकि ये सबसे ओल्ड रिलीजन था, तो तरतीब के अतबार से चूँकि कुरान पाक हिदायत की किताब है, तो अल्लाह ताला हमें दिखा रहे हैं कि देखो, जब किसी कौम के पास अल्लाह की कोई किताब और उसके नबी आते हैं, तो वो कौमें क्या रवैये अख्तियार करती हैं, उनको क्या करना चाहिए, क्या वजह होती हैं कि किसी कौम के ऊपर अल्लाह की तरफ से अजाब आते हैं, और मुसलमानों को बताया कि तुम ऐसे ना करना। एक दूसरी वजह भी है, वो अब थोड़ी सी स्पेसिफिक है इस सूरत के नाते से, उसको भी नोट करेंगे आप, सेकंड रीज़न, ठीक है। वो क्या है कि सूरत बकरा मदनी सूरत है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मदीना में जब गए, तो वहाँ पहले से दीन के नाम पर एक गिरोह मारूफ था, जिनको लोग यहूदे मदीना कहते थे। वो वहाँ कैसे पहुँचे, इन्हीं 10 रुकू में से एक रुकू के अंदर हम जब हिस्ट्री इनकी पढ़ेंगे तो उसमें देखेंगे। बस आप समझ लें कि मदीना में आम लोग तो काफिर थे, बुत परस्त थे। यहाँ एक छोटा सा साइड पॉइंट भी आपको बता दूँ, जो अभी इस वक्त ये बातें आपको मुश्किल लगेंगी, लेकिन एक छोटा सा पॉइंट जहन में रखिए। कुरान पाक पढ़ते हुए हमेशा किसी आयत को पढ़ते हुए अपने आप को उस माहौल में ले जाइए जहाँ ये उतरी थी। आज बहुत सारे लोगों को जो कुरान पाक में एक कंट्राडिक्शन दिखता है, या वो कहते हैं कि कुरान पाक ऐसा क्यों वैसा क्यों, तो उसकी वजह ये कि वो इन आयतों को आज के रंग से सुनते हैं। इसी से फिर अल्लाह के नबी की ज़ात पे एतराज़ात भी शुरू होते हैं, फिर इसी वजह से बहुत सारी मिसअंडरस्टैंडिंग्स होती हैं। तो कुरान पाक जब भी आप पढ़ें, फ़ौरन सोचें कि ये मक्की सूरत है, ओ अच्छा अल्लाह के नबी मक्का में होंगे, अच्छा मक्का में कौन थे, वो आपके अपने थे, रिश्तेदार थे, ख़ानदान के लोग थे, फिर बुतों की पूजा करने लग गए थे, अच्छा फिर वहाँ तो सिर्फ एक ही मसला ज़्यादा अहम था कि लोगों को शिर्क से रोकना है। अच्छा, दूसरा फिर ये था कि उनको मरने के बाद जीने का एहसास दिलाना है, इस तरह। अब आज कौन सी हम पढ़ रहे हैं? ये मदनी सूरत पढ़ रहे हैं। फ़ौरन तसव्वुर में जाए, मदीना में अल्लाह के नबी। अच्छा, मदीना का कौन सा दौर था? पहला दौर था। आपको शुरू में तारुफ में बता दी गई थी ये बात कि सूरत बकरा मदीना जाने के बाद सबसे पहली सूरत नाजिल हुई थी। गो किसकी कुछ आयतें बहुत आखिर में, बल्कि आखिरी आयत भी नज़ूल के अतबार से समझी जाती है, जो वो इसी में ही है। लेकिन इस सूरत का इब्तदाई हिस्सा और कसीर हिस्सा मदीना के आगाज़ में नाजिल हुआ, इसीलिए शुरू के रुकू में मुनाफिकीन का तذکرہ बड़ी तफसील से हो गया। क्यों? कि जब अल्लाह के नबी मक्का से मदीना आए तो आपके सामने दो तरह के गिरोह थे, बल्कि तीन कह लें। एक तो मदीना के रहने वाले लोकल लोग, औस और खजरज दो कबीले थे, उनमें वो बटे हुए थे। ये तो थे पेगन्स, बुत प्रस्त, इन्होंने आइडल्स बना रखे थे, ऐसी चीज़ों की पूजा करते थे। दूसरे थे यहूद, जो अपने उस माशरे में अपनी धाक लोगों के दिलों पर बिठा चुके थे। ये ऐसी कि जहाँ किसी को भी कुछ ना आता हो तो किसी को थोड़ा सा भी आ जाए तो लोग उसको भी मौलवी साहब कहने लगते हैं, या उसको भी उस्तानी साहबा कहने लगते हैं ना, कुछ ऐसी बात, ठीक है। तो लोग इनको मज़हबी लोग समझते थे, और ये हकीकत में उन लोगों के सामने इस बात का इकरार करते थे कि हमारी किताबों में एक आखिरी नबी के आने की खुशखबरी है, पेशन गोई है, और जो ज़माना उसका हमारी किताबों के नाते से है, यानी जो सिम्टम्स जो अलामतें हैं वो अब नज़र आ रही हैं। और इनको ये भी पता था कि वो आखिरी नबी अरब में आएगा। इनके शाम को छोड़कर सीरिया से उठ के मदीना में हिजरत करी एक बहुत बड़ी वजह भी यही थी, क्योंकि इनकी किताबों में लिखा था कि वो तैबा की ज़मीन पे आएगा, और तैबा मदीना का पुराना नाम है, खजूरों वाली ज़मीन होगी। आप सोचिए ज़रा, आज के हालात को सामने रखिए, एक कौम वेस्टर्न कंट्रीज़ में रहती, बहुत ज़्यादा उसका वहाँ रोब ताब, जदीद सहूलियात, सब कुछ है, और वो वहाँ से माइग्रेट करके एक ऐसे अरब में आ जाए कि जहाँ उस वक़्त पानी भी मुश्किल से मिलता था। कुछ सेंस बनती है? आज हर बंदा वेस्टर्न कंट्रीज़ में तो जाना चाहता है माइग्रेट करके, कोई किसी देहात में भी जाना चाहता है जहाँ बिजली भी ना हो, नहीं जाना चाहते ना। वजह इनके मदीना में आके रहने की क्या थी? असल इनका होमलैंड जो था ना, ये आप सोच लें, आज से जिनका हम जिक्र करने लगे हैं, इस कौम का होमलैंड, मदरलैंड, यानी जो मादरी वतन होता है, जैसे आपका और हमारा कोई होगा, वो मुल्क शाम था। आज उसको सीरिया कहते हैं, कुछ उस दौर में थोड़े से उसमें और मुल्क भी थे, लेकिन बहरहाल शाम था, जो बहुत ग्रीन है, ब्लेस्ड है, वहाँ बहुत कुछ है। सूरत बनी इसराइल में हम पढ़ेंगे इंशाल्लाह पहले रुकू में। वहाँ से उठ के ये अरब में आए, सऊदी अरब में आए, वहाँ से मदीना में आए। ये इस बात की तमन्ना भी करते होते थे कि नबी आने वाला है, हम उसके साथ मिलके इन मुशरिकों के साथ लड़ाई करेंगे। खैर, किस्सा मुख्तसर, ये गिरोह था। तीसरा गिरोह वहाँ मुनाफिकीन का था, जो बज़ाहर मुसलमान हो गए थे लेकिन अभी दिल में इस्लाम नहीं था। नबी सल्लल्लाहु अलैहि वसल्लम के मदीना आने के बाद इन दो गिरोहों ने इस्लाम को ज़्यादा नुकसान पहुँचाया। आपके रास्ते में ज़्यादा बड़ी मुश्किलात मुनाफिकीन और उस दौर के यहूद ने की थी। मक्का वाले या मदीना वाले जो लोकल मुशरिक थे, उन्होंने आपको इतना नहीं सताया, ठीक है। अब हुआ क्या कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम मदीना में आए, तो ज़रूरत थी इस बात की, बल्कि इंतज़ार था कि ये यहूदी तो फौरन अल्लाह के नबी सल्लम को मान जाएंगे। भई आप कल तक एक चीज़ की दुआएं मांगें कि अल्लाह हमें एक मौका दे, कोई आए, कोई हमें कोई बात दे, और जब वो शख्स आ जाए तो रवैया क्या होना चाहिए? कि आपके अल्लाह का शुक्र है वो नबी आ गया जिसकी हम तमन्ना कर रहे थे। लेकिन कहानी उलट हो गई, बजाय इसके कि अल्लाह के नबी सल्लम की तरफ आते, खुश होते, लोगों को बताते कि देखो ये है वो नबी जिसकी हम बातें करते थे, आओ अब हम मिलके इसको वतवज़्ज़िरूहु वतवक्फ़िरूहु, इसको इज़्ज़त दें, इसके हाथ मजबूत करें, इन्होंने ऑपोज़िट करना शुरू कर दिया कि आपके खिलाफ नेगेटिव प्रोपेगेंडा शुरू कर दिया। और वजह क्या बनाई कि नहीं ये वो नबी नहीं है। वजह क्या थी? اب وہ وجہ ہم آگے لفظ بنی اسرائیل میں دیکھیں گے انشاءاللہ تعالی. دل میں ایک سوال آتا ہے نا کہ جب پہلے سے تمنا ہو ایک بندے کے آنے کی پھر وہ آ جائے تو پھر انسان اس سے فائدہ کیوں نہ اٹھائے, اس کی وجہ کیا تھی؟ جیسے آج لوگ ذات برادری کی بات کرتے ہیں نا, خاندان, یہ ہمارے خاندان کا, یہ باہر کا, اور بعض لوگ جہاں علم کی کمی ہوتی ہے اگر کوئی بہو باہر سے آ جاتی ہے تو اس کو ہمیشہ ہی الگ رکھتے ہیں کہ یہ تو ہمارے خاندان سے نہیں, اس طرح کی کہانی. ان کو اللہ کے نبی صلی اللہ علیہ وسلم سے ایک بہت بڑا بغض کیا تھا کہ یہ سوچ رہے تھے کہ جیسے سارے پروفٹ ادھر سے آئے, اسی نعمت کا بھی تذکرہ آئے گا کہ نعمتی التی انعمت علیکم, ٹھیک ہے؟ تو ان کو اس بات کا تھا کہ جیسے سارے نبی ادھر سے آئے نا تو محمد صلی اللہ علیہ وسلم بھی ادھر آئیں گے. لیکن ہوا کیا, ان کی امید کے بالکل برعکس, بنی اسرائیل سے آتے تو پھر ہم ان کو مانتے, اور اگر یہ دوسرے خاندان سے آ گئے ہیں تو اب ان کو ہم نہیں مانیں گے. جتنی یہ جو 10 رکوع ہم پڑھیں گے نا, یہ ذہن میں رکھیے گا, یہ آج کل کے یہود کو نہیں, پچھلے کو بھی نہیں, یہ صرف نبی صلی اللہ علیہ وسلم کے دور کے جو یہود ہیں جو اس دور میں موجود تھے ان کی کہانی اللہ تعالیٰ ان کو کرے. تو جب اللہ تعالیٰ کہتے ہیں کہ یا بنی اسرائیل, تو آپ کیا کہیں گے؟ اللہ تعالیٰ کن کو پکار رہے ہیں؟ کیا سب یہود کو؟ نہیں, یہود مدینہ کو, کیونکہ دیکھیں یا کا لفظ ہے اور یا کا لفظ حاضر کے لیے ہوتا ہے. اللہ تعالیٰ نے ان کو ان کے باپ دادا کی چیزیں بتا کے کہ انہوں نے انبیاء کرام کے ساتھ کیا کیا, تورات کے ساتھ کیا کیا, وہ باتیں بیان کریں گے. تو اب بات تھوڑی سی کلیئر ہے انشاءاللہ. امید ہے کہ آپ کو یعنی اس بات کے بعد اب ان آیتوں کو سمجھنا آسان لگے گا. اب دیکھیے ذرا آیت کو, یا بنی اسرائیل, اے بیٹو اسرائیل کے یا یعقوب کے. اسرائیل میں ابھی جیسا کہ بات ہو گئی اللہ کا بندہ, اب سوال پیدا ہوتا ہے کہ یا بنی یعقوب کیوں نہیں کہا ان کو, حضرت یعقوب کہا جاتا اصل نام تھا, تو اللہ تعالیٰ نے ان کو یہ نام کیوں دیا؟ تاکہ لفظ عبداللہ پہ ان کی نظر رہے, کیونکہ جو ہی آپ کسی کو عبداللہ کہتے ہیں نا تو فوراً اللہ کا بندہ ذہن میں آتا ہے, عاجزی آتی ہے. اللہ تعالیٰ ان کو عاجز مزاج بنانا چاہتے تھے کہ دیکھو اللہ تعالیٰ نے تمہارے لیے کیا خوبصورت نعمتیں رکھی تھیں, کہ تمہیں نام کتنا پیارا دیا. اور آپ دیکھیے کہ آج ہمارے لیے تو یہ لفظ یعنی اتنا اہم نہیں, لیکن وہ لوگ جن کا تعلق اس عقیدے کے ساتھ ہے ان کے لیے یہ بات بہت زیادہ خوشی کی ہونی چاہیے کہ اللہ نے ان کو اپنے نام کے ساتھ جوڑ کے بلایا. پورے قرآن پاک میں کہیں ان کو یا یہود نہیں کہا گیا, یا نصارہ نہیں کہا گیا, اور بعد میں انہوں نے انبیاء کرام کے ساتھ غلط رویے بھی رکھے, لیکن کہیں ان کو لعنت کے ساتھ, برے لفظ کے ساتھ نہیں پکارا, او کافرو, او فاجرو, او منافقو, نہیں کہا. یہ اللہ سبحانہ تعالیٰ کا ادب ہے کہ جب بھی کسی میں اگر کوئی برائی بھی دیکھو تو اس کو اتنے اچھے طریقے سے بات کرو کہ اس کو سمجھ آ جائے کہ میری غلطی تھی اور مجھے اس بات کا اظہار کرنا چاہیے. اب اللہ تعالیٰ یہاں ان کو خطاب کرتے ہیں. پہلی آپ دیکھیں گے کہ 7 آیتوں میں جو آج کا رکوع ہے یہ ہمارے سامنے, اس میں اللہ تعالیٰ نے بس ان کو ایک اوور آل خطاب کیا ہے, جیسے مختصراً ساری باتوں کی دعوت دے دی. پہلی 3 میں ایمان کی دعوت ہے اور 4 میں اعمال صالح کی تلقین آئے گی. اس کے بعد جو اگلا رکوع ہے تو وہاں پھر اللہ تعالیٰ ان کو ان کی ہسٹری سنائیں گے. تو فرمایا کہ یا بنی اسرائیل, اے بیٹو یعقوب کے, اے اسرائیل کے بیٹو کیا کرو؟ اذکروا نعمتی التی, یاد کرو میری وہ نعمت جو میں نے تم پر کی. سبحان اللہ, کتنا پیارا انداز ہے کہ یاد کرو. اذکروا, اذکروا کا لفظ ہم دیکھ چکے, یاد کرنے کے لیے آتا ہے. میری نعمت کو یاد کرو. کون سی نعمت؟ اللہ تعالیٰ نے ان پہ بہت ساری نعمتیں کی تھیں, جس میں انبیاء کرام کا آنا. ان کو اس بات کا بڑا فخر تھا کہ ہماری نسل میں سے انبیاء کرام آئے. یہ ایسے ہی جیسے آج کے دور میں کسی کے خاندان میں 10 حافظ قرآن ہوں, کوئی 10 عالم دین ہو, تو وہ بیچارے دوسرے جو نماز بھی نہیں پڑھتے نا, وہ بھی خوش خوش پھرتے ہیں, جی ہم حافظوں کی اولاد ہیں. تو پھر ڈاکٹر کی اولاد کیا ڈاکٹر ہوتی ہے؟ تو کیا حافظ کی اولاد حافظ ہوگی؟ جی ہمارے خاندان میں بڑے عالم تھے. میں ان کو پوچھتی ہوں آپ کیا ہیں؟
आप बताइए ना, आप क्या, लेकिन लोगों की आदत होती है कि वो अपना तारुफ अच्छी चीज़ों के साथ पीछे से जो होती हैं वो पेश करना चाहते हैं। तो अल्लाह ताला कहते हैं कि इनसे कहो कि उस्कुरु नेमती अल्लती, याद करो मेरी वो नेमत। तो वो नेमत क्या थी? नंबर एक, कि इनके अंदर अंबिया कसरत से आए, नबी वाकई बहुत सारे आए, 4,000 तक, बल्कि इससे ज़ायद अंबिया कराम का भी इनकी तरफ आना साबित होता है। फिर इसी तरह इल्म की नेमत, जो इनको तौरात की सूरत में मिली थी, जो इंशाल्लाह अगली आयतों में बहुत पढ़ेंगे। अगर आप बग़ैर छुट्टी किए ये अगले 10 लेसन सुन लेंगे ना, तो यकीन करें कि आप यहूद की हिस्ट्री उनसे ज़्यादा जान लेंगे। कोई आपकी फ्रेंड ज्यू हो, कोई आपकी नेबर, कोई कुलीग, आप बड़े शरह सदर और यकीन के साथ उनको उनके हिस्ट्री के जो फिगर्स हैं वो बता के उनको माइल कर सकते हैं कि इस्लाम ने हमसे पहले तुम्हारी बात की। और आप देखिए कि अल्लाह ने कोई बुरे रंग में उनकी बात नहीं की। क्या कहा? कि मेरी नेमत को याद करो। और वो नेमत क्या थी? कि अल्लाह ताला ने इनको तौरात दी, इनकी तरफ अम्बिया कराम को भेजा, फिर दुनिया की इनको बहुत सारी नेमतें दी, माल दिया, औलाद दी, इज्जत दी, हर वो चीज़ जिसको आप नेमत कह सकते हैं वो नेमत होती है। इनका तذکرہ सूरत मायदा की आयत नंबर 12 में भी आता है, वलकद अखज़ल्लाहु मीसाक़ बनी इसराइल वबअसना मिनहुम उस्नै अशर नक़ीबा, और हमने लिया बनी इसराइल से पुख्ता वादा, और हमने उनमें 12 सरदार मुकरर किए। यानी इनको अल्लाह ताला ने एक अहद दिया था, वो क्या था जिसका तذکرہ इसमें आ रहा है? कि वह औफू बि अहदी, तुम मेरे अहद को पूरा करो। मैं क्या करूँगा? ऊफी बि अहदीकुम, मैं तुम्हारे अहद को पूरा करूँगा। अब अल्लाह ताला ने इनको अहद दिया क्या था? कि जब तुम्हारी ज़िंदगी में मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आ जाएंगे, तो तुम उनकी इत्तबा करोगे, अपनी किताब तौरात को छोड़कर उस नबी पर जो किताब नाजिल होगी उसको मानोगे, और अलग से अपना टोला रखने की बजाय उनके अंदर जम हो जाओगे, मिल जाओगे, इत्तेहाद पैदा करोगे। ये वादा था। इब्ने अब्बास रज़ी अल्लाह तआला अन्हु कहते हैं कि यहाँ अहद से मुराद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा का अहद है, कि जब अल्लाह के नबी आएंगे तो आप उनकी इत्तबा करेंगे, उनका साथ देंगे। और इसी में अल्लाह ताला ने फिर इनसे भी ये वादा किया था, क्या? वकाल अल्लाहु इन्नी माकुम, कि मैं तुम्हारे साथ हूँ, मेरा साथ तुम्हारे मिलेगा, तुम्हें मेरी मदद मिल जाएगी। शरायत हैं कि लाई नकम तुम उसलात वातई तुम उजक़ात वामन तुम भी रसुली वज़र तुम से आगे तक। पूरी आयत अगर आप तर्जमे के साथ नोट करेंगे नोट्स में, तो आप इस बात को समझ जाएंगे कि अल्लाह ने जो अहद किया था वो क्या था, और बदले में इनको क्या मिलना था, कि अल्लाह ताला इनको दुनिया में फिर गलबा देता, इनको आगे से आगे देता। अल्लाह ताला ने इनके लिए बहुत सारी फजीलतें रखी थी दुनिया की, इनको नेमतों से सरफराज किया, इनको अपना प्यारा बनाया, लेकिन इन्होंने इस बात को पसंद करने की बजाय इस पे फ़ख्र किया। आज भी आपको कुछ बहुत ज़्यादा जो शिद्दत पसंद होंगे या बहुत अपने दीन को जानने वाले, वो कहते हैं कि वी आर चोजन पीपल, हम चुने हुए लोग हैं। इनको दावा था एक कि हम चुने हुए लोग हैं, क्योंकि अल्लाह ने हमारी तरफ नबी भेजे, किताबें भेजी। बस लोग ये कहते थे कि हम अल्लाह के चहीते हैं, लाडले हैं अल्लाह के, हम अल्लाह के प्यारे हैं, और बस तो अपने आप को अल्लाह के बेटे भी कहते थे। तो अल्लाह ताला कहते हैं कि तुम इस तरह की बातें करने की बजाय क्या करो? औफू बिअहदी, ऊफी बिअहदीकुम, तुम मेरा वादा पूरा करो, मैं तुम्हारा वादा पूरा करूँगा। वइय्या यफरहबून, सिर्फ तुमको मुझसे ही डरना होगा, क्योंकि जब तुम मुझसे डरोगे तो तभी वो काम करोगे जो काम तुम्हें करने का हुक्म दिया गया है। अब सिंपल सी आयत है, अगर हम इसका खुलासा कर लेते हैं अगली आयत तक, तो फिर इंशाल्लाह इसमें से कुछ बातें और भी हैं जिस पे तवज्जो हो सकती है। आगे फरमाए व आमिनो, और ईमान ले आओ। किसको कहा? मदीना में मौजूद यहूद को। ये लफ्ज़ याद रखिएगा वरना तफसीर नहीं समझ आएंगे। बहुत सारे लोग कुरान पढ़ाते हैं और उनको ख़ुद भी नहीं पता होता कि यहाँ किन यहूद की बात है, और इसकी वजह से इतनी प्लूटेड किस्म की तफसीर होती है कि बाज़ बार सुन के खौफ आने लगता है कि हम लोगों को कुरान का कौन सा रूप पेश कर रहे हैं। क्योंकि इसी से फिर लोग इस्लाम के ख़िलाफ़ बात करते हैं कि ये मुसलमान जो हैं ये हमें बुरा कहते हैं या हमारी बात कहते हैं। ये आज की बात नहीं है, ये माजी की बात नहीं, ये अल्लाह के नबी के सामने जो लोग थे उनके साथ जो उन्होंने रवैये रखे उसकी बात हो रही है। अल्लाह ताला कहते हैं आमिनो और ईमान लाओ, किस बात के साथ, किस पे, बीमान जल तू साथ उसके जो मैंने नाजिल किया, मुसद्दिकल लिमा माकुम, जो तस्दीक करता है उसकी जो तुम्हारे पास है। वो क्या था? कुरान। ये लफ्ज़ जो आमिनु है ना, ये इनको मुसलमान होने की दावत दी जा रही है, क्योंकि ये कहते थे कि हम तो पहले ही मुसलमान हैं। जब इनको कोई कहता था ना कि इस्लाम कबूल करो, तो ये कहते थे हम मुसलमान हैं। तो अल्लाह ताला कह रहे हैं कि तुम्हारा ईमान उस वक्त तक पूरा नहीं हो सकता जब तक तुम इस मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर ईमान न लाओ, और उस किताब जिसको कुरान की सूरत में अल्लाह ने इस नबी पर नाजिल किया उसको वेरीफाई ना करो। गोया के तौरात पे अमल करते थे कब तक? जब तक वो पुरानी थी, पहले वो वैलिड थी, अब उसका न्यू वर्जन आ गया। इसको बिल्कुल आप इस तरह समझें कि जैसे कोई कंपनी है, वो पहले एक कंप्यूटर बनाती है, सिंपल है, उस दौर की ज़रूरियात पूरी करता है। आहिस्ता आहिस्ता टेक्नोलॉजी बढ़ती है, उसमें और ज़्यादा चीज़ें आने लगती हैं, तो एक वक्त ऐसा भी आता है कि वो पिछले कंप्यूटर को बंद कर देते हैं और कहते हैं अब नया ले जाएं। आपने सिलाई मशीनों में ये चीज़ देखी होगी, सिंगर वालों ने एक दफ़ा ये ऑप्शन दी थी कि सब पुरानी मशीनें हमें दे दें और उसके बदले में कुछ दे के तो नहीं ले जाएं, ठीक है? क्योंकि जब न्यू वर्जन आ जाता है ना, तो कोई ओल्ड वर्जन को लेना नहीं चाहता। आज किसी बच्चे से पूछ लें तुम्हारा क्या ख्वाब है, कौन सी गाड़ी चाहिए, वो मेरे लिए 2010 की बजाय 2011 कहेगा या इससे भी अगली कहेगा। आपको ब्रांड न्यू गाड़ी चाहिए, हर चंद महीने के बाद नया सेलफोन क्यों चाहिए? क्योंकि उसमें नए फीचर्स आ गए, नई गाड़ियाँ, नए कंप्यूटर्स ओल्ड को ख़त्म कर देते हैं। तो जहन में एक बात रखने के लिए एक जुमला लिख लें, आपको बहुत फ़ायदा देगा। इस्लाम क्या है? क्रिश्चियनिटी और ज्यूइज्म का न्यू वर्जन। इस्लाम यहूदियत और नसरानियत का लेटेस्ट वर्जन है और लास्ट वर्जन है, आखिरी वर्जन है। अब इसके बाद नहीं आना, कंपनी बंद हो गई, ख़त्म, फैसला। अल यौम अकमलतु लकुम दीनकुम, आज मैंने तुम पर तुम्हारा दीन पूरा कर दिया। इस्लाम के बाद अब कोई नया प्रोडक्ट हिदायत के नाम पे आसमान से नहीं आना। कुरान, तौरात को छोड़ दो, जबूर को छोड़ दो, इंजील को छोड़ दो। क्यों? क्योंकि जो भी उसकी सही वैलिड बातें थीं वो सारी कुरान पाक में आ गई। आज इस कुरान पाक को जिसको पढ़ने के लिए आप और मैं बैठे हैं, इसमें जो मूसा अलैहिस्सलाम पर तौरात उतरी थी ना, जो असल में थी, वो सारी मौजूद है। आएंगी जहाँ आयतें, मैं आपको कोट कराऊंगी कि ये तौरात की आयत है। हाँ, बदल दी गई, बाद में चेंज कर दी गई, या कुछ ऐसी चीज़ें जो हुक्म बदल गए वो नहीं होंगी, लेटेस्ट उसमें मौजूद है। अल्लाह ताला कहते हैं कि तुम इधर उधर भटकने की बजाय क्या करो, वो आमिनू। आप लोग बोलेंगे कि आमिनू से क्या मुराद है इधर? ईमान लाओ। किस पर ईमान लाओ? प्रॉफिट मोहम्मद पर लाओ, ठीक है? इससे पता चलता है कि कोई ज्यू या क्रिश्चियन जब तक मोहम्मद रसूलुल्लाह पर ईमान नहीं लाता, उसका ईमान मुकम्मल नहीं, इनकम्प्लीट है। बस लोग आज ये सवाल उठाते हैं कि देखिए वो भी तो मुसलमान है, वो भी तो अल्लाह को मानते हैं, वो भी तो अपने दीन के मुताबिक अमल करते हैं ना, तो फिर उनके अमल क्यों कबूल नहीं होंगे? तो यहाँ उस जुमले का जवाब है कि अगर वो अपने दीन पर अमल करेंगे ना, तो फिर उनको मुसलमान होना पड़ेगा, क्योंकि उनके दीन में ये बात मौजूद है कि जब वो नबी आ जाए तो उसको तुम मानोगे। वामिनु बिमा अनज़लतु, जो मैंने नाजिल किया। इससे कौन सी चीज़ मुराद है? अल्लाह ने नाजिल किया क्या? कुरान। कुरान की सिफत क्या है? मुसद्दिकल लिमा माकुम। इसके नीचे ब्रैकेट डाल के नीचे एरो लगाइए, ये बहुत मुश्किल से समझ आता है। कुरान मुसद्दिक है, मुसद्दिकन तस्दीक करने वाला है, किसकी? लिमा माकुम, जो तुम्हारे पास है। माकुम क्या होगा फिर, सोचिए। तौरात, यानी ये कुरान तो तुम्हारी तौरात की वेरिफिकेशन करता है, ये तुम्हारे खिलाफ नहीं है। देखिए कितना प्यारा अंदाज है किसी को माइल करने का, कि हम तुम्हें जिस दीन की दावत देते हैं वो दीन तो तुम्हारे ही दीन को वेरीफाई करता है, कंडेम नहीं करता। خلاف نہیں بلکہ اس کے ساتھ اسی کو مزید اچھے طریقے سے پیش کر رہا ہے. وَلَا تَكُونُوا اور نہ تم ہو جاؤ, کون؟ مدینہ میں رہنے والے یہود. اول کافرم, پہلے انکاری, کس کے؟ بھی ہی, اس کے. ہی سے مراد پھر دونوں چیزیں آئیں گی, اس نبی کے انکار کرنے والے نہ بن جاؤ اور اس قرآن کے انکار کرنے والے نہ بن جاؤ. سوال پیدا ہوتا ہے کہ یہاں اول کافر کیوں کہا بھائی؟ پہلے تو مکہ میں نبی صلی اللہ علیہ وسلم کا انکار ہو چکا تھا, تو یہاں مراد ہے کہ اہل کتاب میں سے پہلے انکاری نہ ہو جاؤ, کیونکہ تم ریلیجس پیپل ہو, لوگ تمہیں دین کے نام سے جانتے ہیں, اور تم انکاری نہ ہو جاؤ یعنی تم اپنے اس نبی کے اوپر ایمان لانے کا انکار کر کے مدینہ میں اس بات کی رسم نہ ڈال دو کہ اب ہر آنے والا پھر اس نبی کا انکار کر دے. کیونکہ اب دیکھیے کہ جب کسی چیز کو مذہبی طبقہ جو ہوتا ہے نا, ریلیجس گروپس, وہ ویریفائی کر دیتے ہیں نا, جب وہ اس کو قبول کر لیتے ہیں نا تو باقی بھی کر لیتے ہیں. ایسے ہی ہے, کوئی نئی چیز آتی ہے نا تو جب تک مذہبی لوگ اس کو قبول نہیں کرتے لوگ اس ڈاؤٹ میں رہتے ہیں. مجھے اچھی طرح یاد ہے ہمارے والد کہا کرتے تھے کہ جب شروع میں ریڈیو ایجاد ہوا تھا تو مولویوں نے فتویٰ دیا تھا کہ جس گھر میں ریڈیو ہوگا وہاں نماز نہیں ہوتی. لاؤڈ اسپیکر, یہ جب مائکرو فون ایجاد ہوئے تو شروع میں جو قدامت پسند تھے یا جو تھوڑی محدود نظر سے سوچتے ہیں انہوں نے کہا کہ یہ جائز نہیں ہے. اب اس کی تعویلات کی جاتی ہیں. اب جب تک مولویوں نے کہا یہ ناجائز ہے تو لوگ ریڈیو سنتے تو تھے لیکن دل میں شک تھا, صحیح چیز نہیں ہے, کیونکہ بھئی یہ دین جاننے والے غلط کہہ رہے ہیں تو یہ غلط ہی ہوگا نا. پھر آہستہ آہستہ جب انہوں نے ویریفائی کیا تو اب اسی سے قرآن کے اور اسلام کے پروگرام بھی جاتے ہیں. ٹھیک ہے, تو جب کوئی مذہبی گروہ کسی کو قبول کر لے تو لوگوں کو قبول کرنا آسان ہوتا ہے. اس لیے اللہ تعالیٰ کہہ رہے ہیں وَلَا تَكُونُوا اَوَّلَ كَافِرٍ بِهِ, تم اس نبی کے ساتھ یا اس قرآن کے ساتھ انکار کرنے والے پہلے نہ بن جاؤ. وَلَا تَشْتَرُوا بِآيَاتِي ثَمَنًا قَلِيلًا, اور نہ تم خریدو میری آیتوں کے ساتھ تھوڑی قیمت. یہ کیا مراد ہے, اس سے کیا مراد ہے؟ ان کے علماء جو یہود تھے نا مدینہ میں, ان کے پھر دو گروہ تھے. ایک تھے ان کے عالم, سکالرز, پریسٹ, جس کو ربی کہتے ہیں, حبر بھی کہتے ہیں, اخبار. یہ کیا کرتے تھے کہ تورات کے اندر تبدیلیاں کرتے تھے. کس طرح؟ مثلا آپ مثال دیکھیے کہ جیسے آپ کے پاس ایک کتاب ہے, وہ تورات ہے. اب اس کے اندر کوئی حکم ہوتا, جس طرح آج ہمارے پاس قرآن پاک کے اتنے نسخے ہیں نا, الحمدللہ سب سے زیادہ چھپنے والی مذہبی کتاب ہے قرآن. پڑھے نہ پڑھے لوگ چھپواتے بڑے شوق سے ہیں. آج بھی اس کے لاکھوں کے مجموعے چھپ کے پوری دنیا میں ڈسٹریبیوٹ ہوتے ہیں. تورات کے ساتھ ایسا نہیں تھا. اس کو بھی سمجھ لیں تو آپ کو ایک اور سوچ سمجھ آ جائے گی. تورات جو تھی وہ ہر بندہ اپنے پاس نہیں رکھ سکتا تھا. عام یہودی جو تھے ان کے پاس تورات رکھنا جرم تھا, کرائم تھا. عموماً ایک ہی نسخہ ہوتا تھا کسی ایک ملک میں یا علاقے میں, اور وہ وہاں کے مذہبی لیڈر جس کو پریسٹ کہتے تھے اس کے پاس ہوتا تھا. اور وہ کہاں ہوتی تھی جگہ؟ بادشاہ کا جو تخت ہوتا تھا نا, اس کے پیچھے ایک کمرہ ہوتا تھا جس کو چیپل بولتے ہیں, آج بھی کہتے ہیں نا. یعنی ایک کمرہ تھا جس کے اندر وہ تورات کا نسخہ ہوتا تھا, اور جو بادشاہ کا, جو نہیں اس وقت کا سمجھیں کہ حکومت کے لیول پہ جو پریسٹ ہوتا تھا وہ بادشاہ کے پاس دربار میں بیٹھتا تھا. جب معاملات پیش ہوتے تھے بادشاہ کے سامنے تو بادشاہ پریسٹ کو کہتا تھا کہ بتاؤ اس کے بارے میں تورات میں کیا حکم ہے. بادشاہ تک کو کہتے ہیں کہ اجازت نہیں تھی اس کمرے میں جا کے دیکھنے کی, یہ مراد یہ کہ کامن نہیں تھا. پھر وہ پریسٹ اندر جاتا, تورات کا وہ باب کھولتا, فلاں یہ حکم ہے کر کے پھر آ کے بتاتا کہ اس مسئلے کا یہ حکم ہے. اب آپ سوچئے ذرا, ایک شخص کی اجارہ داری ہو گئی نا, منوپلی ہو گئی. کتاب جو میرے ہی پاس ہے اس کے اندر کچھ بھی لکھا ہوا ہے, میں آ کے باہر آ کے بتا دوں تو مجھے تو کوئی نہیں روک سکتا نا. اب نارمل تو یہی تھا, ٹھیک تھا, سارے تو برے نہیں تھے, لیکن جن لوگوں کے مقدمے پیش ہوتے تھے مثلا, اب ان کو پتا تھا کہ ہمیں سزا ملے گی تورات میں, ہمارے اوپر اس کے سزا مثلا رجم,
کی سزا، جیسے زنا، جو شادی شدہ شخص زنا کرتا ہے تو اس کی سزا آج ہمارے اسلام میں جو رجم یا سٹوننگ ہے، سیم یہی سزا تورات میں بھی تھی۔ اب ہوا کیا کہ ان کے کسی بڑے شخص نے زنا کیا، اب اس کو پتا تھا کہ عدالت میں معاملہ کھلے گا تو ہمیں سزا ملے گی، تو وہ اکیلے میں پھر اس پریسٹ کو ملتے تھے اور کہتے تھے دیکھو تم نہیں مسئلہ بتا دینا، یہ پکڑو تھوڑے سے پیسے لے لو، بس بادشاہ کو آ کے کہہ دینا کہ سٹوننگ تو ہے لیکن فلاں قبیلے کا شخص کرے تو یہ ہے۔ یعنی کچھ نہ کچھ دو طرح سے وہ زیادتیاں کرتے تھے، ایک کیا تھا، ہائڈ کر لیتے تھے، چھپا لیتے، نہیں جی کچھ بھی نہیں ہے، مجھے کچھ نہیں ملا اس کے بارے میں، اور دوسرا یہ تھا کہ اس کے اندر اضافہ کر لیتے تھے۔ مثلا جیسے میں نے جو بھی مثال دی کہ شادی شدہ زانی کو رجم کیا جائے گا مگر قبیلہ بنو مناف کا شخص ہو تو اس کو کچھ نہیں کہا جائے گا، مثال دی ہے میں نے آپ کو۔ اب وہ بنو مناف کا کوئی اگر قبیلے کا شخص بہت بڑا تھا یا امیر تھا تو اس کا نام آگے لکھ دیتے تھے، خط سے لکھتے تھے، آپ آگے پڑھیں گے انشاءاللہ تعالی۔ اب یہ دو طرح کی خیانتوں کی وجہ سے آج اصل تورات سمجھ ہی نہیں آتی کون سی ہے۔ دیکھیے آج آپ کو جب یہ نئے نئے قرآن ملے ہیں نا، سادے قرآن جو ہوتے ہیں، جو جس پہ آپ کچھ نہیں لکھا ہوتا، تو بالکل کلین ایگزیکٹ آپ کو عربک ٹیکسٹ دکھتا ہے۔ آہستہ آہستہ جب آپ اسی میں ترجمہ لکھیں گے، اسی میں روٹ ورڈس لکھیں گے، اسی کے سائڈوں پہ اگر آپ تفسیر لکھتے ہیں، ایک وقت آئے گا کہ اتنا غلط ملط ہو جائے گا کہ آپ کو عربی دیکھنے کے لیے ذرا سوچنا پڑے گا۔ ان لوگوں نے مذہبی کتابوں کے ساتھ یہ کیا، اپنی مرضی سے یعنی نکال دیا اور کچھ ڈال دیا اور اس کے بدلے میں پیسے لیتے تھے۔ جیسے ہاتھ گرم کرنا ہوتا ہے نا، یہ پیسے رکھ لیں، قیمت تھوڑی سی لے لیں، بس آج ہمیں سزا سے بچا لیں، کہا ٹھیک ہے، کر لیتے تھے کچھ لوگ۔ یہ ان کے بگاڑ کی وجہ بنی، کسی قوم کے زوال کی وجہ اس کے علماء بنتے ہیں جب وہ دین کی اصل کتابیں کی چیزیں لوگوں سے چھپا لیتے ہیں۔ اب آپ ذرا یہاں آج مسلمانوں کے ساتھ ٹیلی کریں، آج بھی مسلمانوں میں ایک ایسا گروہ کثیر تعداد میں موجود ہے جو کہتا ہے کہ یہ قرآن ہر ایک کے پڑھنے کی چیز نہیں ہے، سادہ پڑھو، عربک پڑھو، اس کی تلاوت کرو، حفظ کرو، جہاں آپ کہیں گے کہ آئیں ذرا اس کا ترجمہ اور اس کی تفسیر کریں تو وہ ایک دم مشتعل ہو جائیں گے، وہ کہیں گے یہ عام لوگوں کے پڑھنے کی چیز ہے، اور خاص طور پہ خیر سے اگر پڑھنے اور پڑھانے والے عورتیں ہوں، کہتے ہیں یہ تو عورتوں کی چیز ہی نہیں ہے، یہ اسی کی کنٹینویشن ہے۔ کیوں؟ تاکہ دین پہ ہماری اجارہ داری رہے، منوپلی رہے۔ دیکھیں اگر ہر ایک ہی پڑھ گیا تو میرے پاس کون آئے گا، یہ سوچ، یہ میری نہیں ہے الحمدللہ، لیکن یہ آج کثیر مذہبی طبقے کی سوچ ہے کہ لوگوں کو انڈیپینڈنٹ نہ کرو، وہ ہمارے پاس آتے رہیں، مسئلے پیش کرتے رہیں، کچھ نذرانے، کچھ وعدے، کچھ بکرے، کچھ چھترے، اور دوسری بات ہے کہ ذرا ہماری گدی رہے۔ خوف ہوتا ہے کچھ لوگوں کو دین کے نام پہ کہ اگر کسی دوسرے کو بھی دین سکھا دیا تو یہ پھر ہمارے پاس نہیں آئیں گے، حالانکہ ان کو یہ نہیں پتہ کہ انہوں نے ہمیشہ نہیں رہنا، ایک وقت ہے تو جانا ہی ہے دنیا سے۔ نتیجہ کیا ہوا کہ کتاب کو لوگوں کی پہنچ سے دور کر دیا۔ آج ہماری کتاب موجود ہے، لوگ پڑھتے نہیں ہیں، اور جہالت کا حال دیکھ لیں آپ، آپ ذرا لوگوں کے دفتر کھول کے دیکھیں، آپ دیکھیں گے کہ 80% لوگوں کو نماز کا ترجمہ بھی نہیں آتا۔ ایک سروے ہوا تھا، اسلام آباد کی ایک یونیورسٹی ہے، انہوں نے پورے پاکستان کی مسجدوں کا سروے کروایا تھا، اور جو رپورٹ تھی اس کی، اس میں یہی فگرز تھے آلموسٹ کہ 80-90% امام جو مسجد میں نماز پڑھا رہے ہیں ان کو بھی نماز کا ترجمہ نہیں آتا، کیونکہ ان کو سادی نماز پڑھا دی، سکھا دی، ان کو نہیں پتا کہ التحیات للہ والصلوات کیا ہے اور باقی چیزیں کیا ہیں۔ آج دیکھیں کہ صرف کتاب کے اوپر عمل نہیں ہو رہا، تعلیم عام نہیں ہے تو یہ حال ہے، تو اس قوم کا حال سوچیے، اس کی گمراہی کا، کہ جن کی اصل کتاب ہی بدل گئی، مین سورس ہی پلیوٹ ہو گیا، اسی میں اضافے ہو گئے، تو پیچھے سے کہاں سے ملے گا۔ تو اس پہ اب یہ آیت کو سمجھیں گے کہ ولا تشترو، اور نہ تم خریدو، بھی آیاتی، میری آیتوں کے ساتھ، تورات کی آیتیں، یہ بات سمجھے بغیر آپ پورے قرآن میں کہیں تورات کو قرآن کہہ دیں گے، قرآن کو، جہاں کتاب کا لفظ آتا ہے لوگ کہتے ہیں اس سے مراد قرآن ہے، حالانکہ ایسا نہیں ہوتا، ٹیکس کو سامنے رکھنا ضروری ہے۔ اور اس کے لیے میں پھر ریکویسٹ کروں گی کہ آیتوں کے ساتھ ساتھ رہیں، خاص طور پہ انگلش والے لوگ ساتھ ساتھ رہیں، مشکل بھی لگتا ہے پھر بھی ساتھ رہیں، تفسیر لیں، آیت کا نمبر لکھیں، اس کے پیچھے اس کا پوائنٹ دیں، کیونکہ آؤٹ آف ٹیکسٹ چیز آپ کو بعد میں مشکل کرے گی،
ठीक है। तो यहाँ वला तश्तरू बि आयाति समनन कलीला से क्या मुराद है कि तुम मेरी आयतों को थोड़ी कीमत से ना बेच दो। समनन कलीला या क्या है, वो फ़ायदे जो उलमा को मिल जाते थे, वो पैसे ले लेना, कोई मुफाद, इसमें सिर्फ पैसे भी नहीं हो सकते, इज्जत शोहरत। बास कहते थे अगर हम लोगों की मर्ज़ी का मसला नहीं बताएंगे तो लोग हमारे पास आएंगे नहीं, हम लोगों की पसंद के फतवे नहीं देंगे तो हमारा पॉपुलैरिटी ग्राफ कम हो जाएगा। ये सब को अल्लाह ने समनन कलीला कह दिया। क्यों? ज़्यादा ले सकते हैं, थोड़ा नहीं ले सकते, ज़्यादा ले सकते हैं? नहीं। पहली बात है जब थोड़ा नहीं ले सकते तो ज़्यादा कैसे लेंगे, और दूसरी बात है कि ये दुनिया का फ़ायदा लेना था, और आखिरत के मुकाबले में दुनिया पूरी भी मिल जाए तो वो समनन कलील है। मुराद क्या था कि दीन के मसले मत बदलो, मत छुपाओ, वैया या फत्तकून, और सिर्फ मुझसे डरो। बाज़ दफ़ा ऐसा छुपाना या बदलना लोगों के डर की वजह से ये करते थे कि लोग हमें क्या कहेंगे। आज भी देखिए इस दौर में, साथ साथ तकाबुल करेंगे तो बात समझ आती है, आज भी कई ऐसे दीनी रहनुमा हैं जो ख़ास टॉपिक्स जिस पे आज हम बात करने की बहुत ज़रूरत है वो नहीं खोलते। वैसे मिसाल, सिंपल मिसाल दूंगी कि उनको पता है कि पूरी सोसाइटी जो है वो इंटरेस्ट बेस हो गई, लोग सूद पे घर ले रहे हैं, दे रहे हैं, कर रहे हैं, वट एवर, तो वो अपने स्पीचेस में, अपने खुतबों में, दरसों में कहीं ये टॉपिक ही नहीं लाते। क्यों? कि फिर ये जो 4-10 आते हैं ना दर सुनने, ये भी नहीं आएंगे। ये मिसाल दे रही हूँ आपको, मैं ये नहीं कह रही कि इस मौजू पे बात की जाए, मैं एक मिसाल दे रही हूँ कि लोगों का डर जब अल्लाह की बात को बताने से रोक ले तो ये समझ लें किसी के दीन का जवाल है। कवैया या फत्तकून, मेरे से सिर्फ डरो, ये भी तो कहा जा सकता था ना, फत्तकून ही, बस मुझसे डरो। इया के लफ्ज़ ने बता दिया कि अल्लाह के सिवा दूसरों से डरते थे, तो कहा कि हर दीन वाला जो दूसरों के डर से असल बात छुपा लेगा, फिर उसको याद रखना चाहिए कि कल उसने अल्लाह के पास जाना है। वला तलबिसुल हक बिल बातिल, और हक को बातिल में ना मिलाओ। ये कैसे? मिसाल दी ना आपको कि एक असल आयत लिखी होती थी, उसमें कुछ मिला देते थे। हक के ऊपर बातिल के कपड़े ना पहनाओ। बस हक ऐसे पेश करते थे कि कर भी देते थे, लेकिन उसमें कुछ ऐसी बात पेश कर देते थे कि पता भी नहीं चलता था और वो झूठी बात शामिल हो चुकी होती थी। और तीसरा जुर्म, व तख तुमुल हक का, ये जो शुरू का ला है ना वो इसके साथ भी आएगा क्योंकि वाओ अतफ की है। ये ऐसे आयत बनेगी, ला तलबिसुल हक बिल बातिल वला तख तुमुल हक, ना हक को बातिल के साथ हलत मलत करो और ना छुपाओ। ये ऐसी है कि जैसे एक आयत के साथ कुछ ज़्यादा कर देना और दूसरी सूरत के आयत को छुपा देना। लिटरली नबी सल्लम के दौर में ऐसा हुआ था। इब्ने सूर्या एक यहूदी आलिम था, तो एक मौके पे जिना का एक केस पेश हुआ, तो अल्लाह के नबी सल्लम ने उसको कहा, वो यहूदी थे लोग जिन्होंने किया, तो आपने कहा इनकी किताब के मुताबिक इनका फ़ैसला करते हैं। तो जब कहा कि लाओ भाई किताब और उसमें क्या लिखा हुआ है जिना की सज़ा, तो वो शख्स उसने खोला और जहाँ वो आयत लिखी थी ना कि जिना करने वाले को स्टोनिंग की जाएगी, उसके ऊपर हाथ रख दिया। अच्छा, दिखा कहा अल्लाह के नबी कुछ नहीं लिखा हुआ। उसी महफिल में अब्दुल्ला बिन सलाम बैठे थे, जो पहले जियू थे अब मुस्लिम हो चुके थे, उनको पता था कि यहाँ मौजूद है, इसने छुपाई है। उन्होंने कहा अल्लाह के नबी इसे कि अपना हाथ हटाए, जब हाथ उठाए तो नीचे वो आयत मौजूद थी। और यहाँ फिर मैं छोटी सी बात कहूँ, अल्लाह के नबी के दौर तक की तौरात में ये सज़ा मौजूद थी, आज की तौरात खोल के देखें बाइबल उसमें नहीं है। यानी ये इजाफा, ये चेंज उसके बाद हुई, तो जो किताबें चेंज होती जाएँ उस पर आप क्या भरोसा करेंगे। तो कब तक तुमुल हक का, हक को छुपाते हो या ना छुपाओ, दोनों मानी आएंगे। वन तुम तालमून, और ये खियानते तुम जानते बूझते करते हो, तुम जानते हो क्या जानते हो कि हम अल्लाह के दीन में खियानत कर रहे हैं। आम बेचारे सीधे साधे अनपढ़ और कम पढ़े लिखे लोगों को नहीं पता होता कि दीन वाले हमारे साथ क्या खेल कर रहे हैं, लेकिन उनको खुद बहुत अच्छी तरह पता होता है, और वो सच्चे दीन की तरफ लोगों को आने भी इसलिए नहीं देते कि फिर तो हमारी सारी खियानतें खुल जाएंगी। जब लोगों ने खुद ही एग्जैक्ट चीज़ देख ली तो वो हमारे पास कहाँ आएंगे। तो बहरहाल इन आयतों का खुलासा क्या हुआ कि अल्लाह के नबी के दौर में जो यहूद थे उनको मुखातिब किया गया और उनको बताया गया कि अल्लाह के नबी पर ईमान ले आओ, कुरान पर ईमान ले आओ, और इसके साथ कुफर करने वाले ना बनो, और लोगों से हक मसले ना छुपाओ, और तुम हक को बातिल पर और बातिल को हक पर ना पेश करो,
तो इससे कम से कम ये समझ आ जाता है कि इस्लाम किस तरीके से लोगों की जहन साजी करता है। इंशाल्लाह हम कुछ बातें फिर बाद में इसमें दोबारा देखेंगे, यहाँ तिलावत सुनेंगे।
يَا بَنِي إِسْرَائِيلَ اذْكُرُوا نِعْمَتِيَ الَّتِي أَنْعَمْتُ عَلَيْكُمْ وَأَوْفُوا بِعَهْدِي أُوفِ بِعَهْدِكُمْ وَإِيَّايَ فَارْهَبُونِ وَآمِنُوا بِمَا أَنْزَلْتُ مُصَدِّقًا لِمَا مَعَكُمْ ولا تكونوا أول كافر به ولا تشتروا بآياتي ثمنا قليلا وإياي فاتقون ولا تلبسوا الحق بالباطل وتكتموا الحق وأنتم تعلمون